नेक्स्ट टिप, बड़े लोगों की सवानेह का मुतालिया। चलिए कुछ बड़े लोगों की ज़िंदगियों को देखिए, उसका मुतालिया कीजिए, फिर देखिए कि आपको जीने का एक नया रंग मिलता है। दिल और नफ्स को सुरूर बख्शने वाली एक चीज़ ये भी है कि बड़े और ज़हीन लोगों की अक्लो ज़हानत पर गौर व फ़िक्र किया जाए। इनके रोशन कारनामे को पढ़ने वाला खुशी महसूस करता है। सैयदुल आरफीन और खैरुल आलमीन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते ग्रामी इस बारे में सबसे बड़ी है। आप पर बकिया लोगों को क्यास नहीं किया जा सकता, क्योंकि आपकी ताईद वही से होती थी। मौजज़ात आपकी तस्दीक करते और आयातुम बैजिनात आप पर उतरती थी। ये चीज़ें आपको अस्किया, अस्किया कहते हैं सबसे ज़की, अक्लमंद और उदबा यानी अदीबों से भी बड़े, अदबा यानी जमा की जहानत पर बालादस्ती अता करती है। तो क्या पता चला कि अगर आपने कामयाब लोगों की ज़िंदगियां पढ़नी है तो सीरत पढ़ लीजिए। चलिए नियत करें, इस किताब को पूरा होने के बाद कुछ ना कुछ अल्लाह के नबी के बारे में जान लेते हैं, पढ़ लेते हैं, ताकि हमें पता चले कि बड़े लोगों की ज़िंदगियां कैसी होती हैं और उनके गम, उनके दुख, उनकी तकलीफ़ें। उसके बाद फिर अपनी तकलीफ़ों का तो जिक्र करना भी शर्मिंदा कर देगा। हम इतनी नेमतों में पले हुए लोग कहते हैं हमारे पास कुछ नहीं, तो अल्लाह के नबी जिन्होंने बाप के बग़ैर आँख खोली और ज़िंदगी में किसी इंसान को इंसानों की तरफ से जो सदमा और गम पहुँच सकता है, हर सदमा आपको पहुँचा, जिसमें बाप की मौत भी है तो माँ की भी मौत है, भाई बहन है ही कोई नहीं, बच्चे भी गए दुनिया से, बीवियाँ भी गईं, अल्लाह अकबर। इसके बावजूद मुस्कुराता चेहरा कभी डिप्रेशन का नाम नहीं है, गम आपकी ज़िंदगी में नहीं है। हम किस खेत की मूली हैं, इतने ना शुक्रे हैं हम। अल्लाह के नबी को तो कभी डिप्रेशन ना हुआ, कितना दुश्मनों ने सताया, जान लेनी चाहिए, दीन के कामों में भी बहुत तकलीफ़ें आई, डिप्रेस नहीं हुए। तो आज अगर आप दीन के कामों को करने में डिप्रेशन में चले जाते हैं ना, बस मुझसे नहीं होता, छोड़ रही हूँ, नो कर रही हूँ, तो मान लीजिए कि सीरत से हटे हुए हैं आप। एक दफ़ा सीरत पढ़िए तो बस फिर वही बात है कि बरकुल गीमात तक भी जाएंगे तो हम जाने को तैयार हैं, और जब अपनी ज़ात को बचाते रहेंगे वो तो न जाने कब कहाँ रुक जाएँ, उस घड़ी की तरह जिसका सेल चलते चलते रुक जाता है। फिर इसी तरह आप देखिए कि बड़े लोगों की अक्ल और जो जहानत है उस पर गौर व फिक्र करने के लिए हमें सीरत का मुतालिया भी करना होगा, सहाबा कराम की ज़िंदगियों का मुतालिया करना, इसी तरह बुज़ुर्गान दीन, नेक लोग जो दीन की खिदमत करके गए उनको भी देखिए, और कामयाब लोगों की सवाने उम्रियाँ देखिए। दीन दुनिया में हर तरह से मुख्तलिफ लोग कामयाब होते हैं, तो कामयाबी की बुनियादें अमूमन एक ही होती हैं, चाहे वो दीन के रास्ते में कामयाब हुए लोग या दुनिया के। और फिर अगर कोई आप में से बीमार है तो अगला टॉपिक सुन ले, जब मैं बीमार होता हूँ तो वही मुझे शिफा देता है, व इज़ा मरितु फहुवा यशफीन। अल्लाह अकबर। अल्लाह के नबियों के अखलाक देखिए, बीमार मैं होता हूँ यानी कहाँ, जब तू मुझे बीमार करता है, और तू तो करता ही रहता है, मुझे तो कभी सेहत ही नहीं पूरी मिली, नहीं भाई साहब मरे तू, मैं बीमार होता हूँ, कोई मेरा ही गुनाह होता है, कोई एक मेरी तकलीफ परेशानी है जो मुझे बीमार करने पे मदद करती है, शिफा तू देता है। ये है अदब अम्बिया कराम का, और यह हज़रत इब्राहिम का कॉल है। बुकरात का कॉल है कि नुकसानदेह की कमी नाफ़े की ज़्यादती से बेहतर है, यानी नुकसान वाली चीज़ कम हो जाए तो नफ़े वाली चीज़ ज़्यादा ना भी हो तो फ़ायदा होगा, क्योंकि बहुत सारी नफ़ा बख्श चीज़ों के बीच में एक नुकसानदेह चीज़ आ जाए तो वो बहुत बड़ा नुकसान देती है आपको। इसने ये भी कहा कि तकान और तकासुल से काम ना छोड़ो, और खाने पीने से पेट पूरा ना भरो, सेहत बरकरार रहेगी। मुराद ये है कि थक जाते हो, कसल मंदी आती है तो काम छोड़ देते हो, ऐसा ना करो, यानी खाना कम खाओ और काम ज़्यादा करो। एक हकीम कहता है जो सेहत का तलबगार है, इसे चाश्त के वक्त अच्छा खाना चाहिए, साफ़ सुथरा होकर खाना चाहिए, प्यास पर ही पानी पीना चाहिए, पानी कम पिए, दोपहर के खाने के बाद लेट जाए, शाम के खाने के बाद चले, जब पेट कुछ हल्का हो जाए तभी सोए, भरे पेट ना नहाए, गर्मी में एक बार का खाना सर्दी के 10 खानों के बराबर है, यानी गर्मी में कम खाइए, ये मुराद है। और कितने प्यारे कॉल है ना, एक एक चीज़ जेम्स हैं हेल्थ के लिए। फिर हारिस का कॉल है जो ज़्यादा उम्र चाहता है, हालांकि बका दुनिया में नहीं मिलती। इसे सुबह का खाना जल्द लेना चाहिए, शाम में भी जल्द खाए, बिस्तर हल्का रखे और यानी बीवी के पास कम जाए। अफलातून कहता है कि पांच चीज़ें बदन को पिघला देती हैं, बल्कि कत्ल तक कर देती हैं। क्या कम माल, दोस्तों की जुदाई, गैज़ व गज़ब की बातें, खैर ख्वाही को ना मानना और ये कि जाहिल अक्लमंदों का मजाक उड़ाएं। जालीनूस से पूछा गया कि वो बीमार क्यों नहीं होते, तो कहा क्योंकि मैं दो खाने साथ साथ नहीं खाता, यानी एक वक्त में एक तरह का खाना, तआमुन वाहिद, बुरा खाना नहीं खाता, जिस चीज़ से अजियत महसूस हो इसे मैदे में बाकी नहीं रखता। कितने हेल्थी जेम्स हैं माशाल्लाह। हम तो कहते हैं सब कुछ खा लो, फिर उसको खिलाने के लिए फिर कुछ खाते हैं। बुकरात के जामे अकबाल में से है कि हर चीज़ की कसरत फितरत के मुखालिफ है, यानी अच्छी चीज़ भी जब ज़्यादा खा लेंगे तो नुकसान देगी। तीसरा, चार चीज़ें जिस्म को बीमार कर देती हैं, लिख लें, ज़्यादा बोलना, ज़्यादा सोना, ज़्यादा खाना और जिमा की कसरत। ज़्यादा बोलने से दिमाग का भेजा कमज़ोर होता है, बुढ़ापा जल्द आ जाता है, तो लिहाजा बच्चों से ज़्यादा ना बोला करें, गुस्से में ख़ास तौर पे। इस तरह ज़्यादा सोने से चेहरा जर्द पड़ जाता है, दिल अंधा हो जाता है, आँख को नुकसान होता है, कसलमंदी यानी सुस्ती आती है और मुश्किल बीमारियाँ पैदा होती हैं। कसरत जिमा से बदन कमज़ोर, कुवा यानी बॉडी ऑर्गन्स ज़यीफ़ होते हैं, बदन के रतूबात खुश्क होते हैं यानी जो बॉडी में लिक्विड्स होते हैं वो, और पट्ठे यानी मसल्स ढीले पड़ जाते हैं, कह लीजिए कि स्टिफ हो जाते हैं और सुद्दे पड़ जाते हैं और पूरे जिस्म को इसका नुकसान पड़ता है। यानी मुराद यह है कि इन सब चीज़ों से जिस्म दिन ब दिन कमज़ोर होता है। बतौर ख़ास दिमाग ज़्यादा मुतासिर होता है क्योंकि जौहर नफसानी का इस्तेमाल ज़्यादा होता है, जिससे जिस्म का जौहर घुलता रहता है। चार चीज़ें बदन को तोड़ डालती हैं, गम, फिक्र, भूख, बेख्वाबी। ये तो आसान है ना, लिख लेंगे आप। चार चीज़ों से बदन टूटता है, कमज़ोर होता है इंसान, और चार चीज़ें खुशी देती हैं, सर सब्ज़ी, जारी पानी, महबूब और फलों को देखना। यानी सब्ज़े को देखा करें, पानी को देखा करें और महबूब को देखें और फलों को देखें। शायर कहता है, शाम को हमने वो प्यारे प्यारे चेहरे देखे कि इनके हुस्न व जमाल से रूह सरशार हो गई। चार चीज़ें ऐसी हैं जो निकाह को कमज़ोर करती हैं, यानी नज़र कमज़ोर होती है। मुराद ये है नंगे पाँव चलना, सुबह शाम किसी काबिले नफ़रत बदखुल्क और दुश्मन को देखना, कसरत से सोना, बारीक ख़त को ज़्यादा देखना यानी बारीक राइटिंग होना। ये जो नंगे पाँव चलना है ना, ये सब्ज़े पे नहीं है, यानी खुश्क पथरीली ज़मीन पे चलना, क्योंकि उससे ज़ाहिर है कि पाँव खुश्क होते हैं, सख्त होते हैं और बुरे लोगों में रहे इंसान तो भी उसकी नज़र कमज़ोर है। मुराद ये कि नेगेटिविटी जो होती है वो इंसान को कमज़ोर करती है। चार चीज़ें जिस्म को मज़बूत बनाती हैं, नरम कपड़ा पहनना, मोतदिल हमाम में दाखिल होना यानी टेम्परेचर कंट्रोल्ड वॉशरूम, और मीठा और चिकनाई खाना और खुशबुएं सूंघना। चार चीज़ें चेहरे को सुखाती और इसकी रौनक और चमक जाहिल करती हैं। आपका बड़ा दिल चाह रहा होगा मैं आहिस्ता आहिस्ता बोलूँ, डिक्टेट कराऊँ और आप लिख लें, क्योंकि ब्यूटी टिप्स है ना, ये लोगों का बहुत फेवरेट जॉब होता है, ब्यूटी टिप्स सुनना, सुनाना, शेयर करना। तो चलिए इस गम की किताब को पढ़ते हुए, गमों को दूर करने वाली बात को सुनते सुनते ब्यूटी टिप्स भी ले लीजिए, कोई हर्ज की बात नहीं है इसमें। फिर इस तरह कहते हैं कि झूठ, बेशर्मी, बग़ैर इल्म के सवाल करना और कसरते फजूर, इन चीज़ों से चेहरा खुश्क हो जाता है, सूख जाता है। चार चीज़ें चेहरे की रौनक और ज़िबाइश को दोबाला करती हैं, मर्दानगी, वफा, करम और तकवा। चार चीज़ें बुग़्ज़ और नफ़रत पैदा करती हैं, किबर, हसद, झूठ और चुगलखोरी। चार चीज़ें रोज़ी लाती हैं, क़यामुल्लैल, रातों में कसरत से इस्तग़फ़ार, बराबर सदका दिए रहना और सुबह शाम जिक्र करना। शायर कहते हैं, मैंने रात से कहा क्या तेरे सीने में कोई राज है, क्योंकि तू वो है जिसमें दास्ताने और राज सरबस्ता हैं, यानी रात बहुत सारे राजों को छुपा लेती है ना। बोली, मेरी ज़िंदगी में ऐसा कोई राज नहीं सिवाय दोस्तों का रातों में बातें करना, यानी अहलुल्लाह का जिक्र खफी, यानी जो रात को अल्लाह से तहज्जुद में बातें करते हैं ये एक राज है, अल्लाह हमें ऐसा ही बना दे। चार चीज़ों से रोज़ी में कमी आती है, सुबह की नींद, نماز کم پڑھنا، سستی اور خیانت۔ سوچ لیجئے پھر روزی کی کمی ایسے پوری کیجئے۔ اور چار چیزیں فہم اور ذہن کو نقصان دیتی ہیں، کھٹی چیز اور میوے برابر کھانا، گدی کے بل سونا، اور رنج و فکر یعنی بالکل سیدھا سونا۔ گدی کا بل کیا ہوتا ہے؟ یعنی آپ کی وہ جگہ جہاں آپ چٹیاں باندھتے ہیں وہ نیچے ہو اور آپ اوپر، یعنی بالکل سٹریٹ سونا۔ اور رنج و فکر، چار چیزیں فہم اور ذہن کو جلا دیتی ہیں، فارغ البالی خوش دلی سے کھانا، غذا میں چکنائی اور میٹھی چیزیں ڈال کر لذیذ بنانا، اور بدن سے فربہی کم کرنا یعنی موٹاپا کم کرنا۔ تو آپ دیکھیے کہ یہ ساری چیزیں اچھی ہیں، اگر ہم ان کے اوپر غور و فکر کریں، عمل کریں، تو اس سے آپ کو بہترین طریقے سے اپنی بہت ساری بیماریاں اور ان کی وجہ بھی دکھے گی۔ تو پھر شفا لینے کے لیے حکیموں کی جو باتیں اس کو ذرا سا دہراتے ہیں۔ صحت مند جسم کیسے ہوگا؟ چاشت کے وقت اچھا کھانا، یعنی اچھا ناشتہ کرنا، اور ہم اسی کو سب سے زیادہ سکپ کرتے ہیں، اور وہ بھی تب جب ہم سوئے رہتے ہیں 12-1 بجے تک، اور فجر پڑھ کے جو سوتے ہیں وہ ناشتہ کہاں کرتے ہیں؟ وہ تو لنچ کے وقت پہ بھی شاید ناشتہ کر لیں تو بڑی بات ہے، حالانکہ بہت انہیلدی طریقہ ہے یہ۔ پھر صاف ستھرا ہونا، پیاس پر پانی پینا، یہ بات مجھے نہیں لگی ہے تھوڑی، کیونکہ عموماً ہم کہتے ہیں پانی زیادہ پیو، ان کا مطلب یہ کہ پیاس لگے تو پی لو، یعنی پیاس لگے تو پی ہی لینا چاہیے۔ پھر دوپہر کے کھانے کے بعد لیٹنا، کھلولا، اللہ کے نبی نے بھی کہا، اور شام کے کھانے کے بعد چلنا، واک کرنا۔ ڈنر جلدی کریں گے تبھی تو واک کریں گے نا، اور بھرے پیٹ نہ نہانا۔ عموماً بڑے منع کرتے ہیں کہ کھانا کھاتے ہی شاور نہ لو، کیونکہ اس وقت باڈی کو آکسیجن چاہیے ہوتی ہے فوڈ ڈائجسٹ کرنے کے لیے، تو جب آپ کچھ اور کریں گے تو وہ آکسیجن ادھر یوز ہوگی، تو اس طرح کھانا پھر ڈائجسٹ نہیں ہوتا۔ چلیے دہرا لیں چار چیزیں جو جسم کو بیمار کرتی ہیں: زیادہ بولنا، زیادہ سونا، زیادہ کھانا، اور جمع کی کثرت۔ یعنی ہر چیز میں بیلنس ہونا چاہیے۔ پھر روزی میں کمی کرنے والی چیزیں: صبح کی نیند، نماز کم پڑھنا، اور اسی طرح سے خیانت کرنا۔ آج لوگ روزی کی کمی کا شکار ہیں، گلہ بھی کرتے ہیں لیکن علاج نہیں کرتے۔ پھر آپ دیکھیے کہ اللہ کو پکارنا بیماریوں میں۔ حضرت علی رضی اللہ عنہ کہتے ہیں کہ جب اللہ کے نبی کسی بیمار کی عیادت کے لیے جاتے تو یہ دعا پڑھتے، آپ بھی یاد کر لیجئے، ترمذی کی روایت ہے 3565: اللہم اصحب الباس رب الناس وشفی انت الشافی لا شفاء الا شفاء کا شفاء لا یغادر سقما۔ اے اللہ، لوگوں کے رب، عذاب و تکلیف کو دور کر دے اور شفا دے دے، تو ہی شفا دینے والا ہے، تیری دی ہوئی شفا کے سوا کوئی شفا نہیں، ایسی شفا دے کہ بیماری کچھ بھی باقی نہ رہے۔ بولیے آمین۔ سب کے لیے جتنے بیمار ہیں اللہ تعالیٰ ان کو شفا یاب کر دے۔ اگلی ٹپ لیجئے: احتیاط برتی ہے۔ کس معاملے میں؟ ہر معاملے میں۔ بیدار مغز وہ ہے، یعنی جس کو آپ کہتے ہیں نا حاضر دماغ، جو تعاقب کرتا ہے، دیکھتا ہے اور غور کرتا ہے، نظر ثانی کرتا ہے، یعنی چیزوں کو ریوائز کرتا ہے، ان کو پروف ریڈ کرتا ہے۔ ہمیں جتنی غلطیاں اپنی دکھتی ہیں بعد میں، اور اس وقت ہم کچھ کر نہیں سکتے، اگر ہم اس کو پہلے دیکھ چکے ہوں، اس کے اوپر غور کر چکے ہوں، تو ہمیں اپنی نظروں میں بھی شرمندگی نہ ہو اور دوسروں کے لیے ہم ایک بری مثال بھی نہ بن سکیں۔ اس طریقے سے ان چیزوں کو انسان سمجھے، دیکھے، تو اس کو اچھی طرح سے یہ بات سمجھ آتی ہے۔ اور یہ بھی یاد رکھیے گا کہ جتنا زیادہ آپ اپنی غلطیوں کو کلینلی آبزرو کر کے ٹھیک کر لیتے ہیں، اتنا آپ دوسروں کو صاف ستھرے، چمکتے دمکتے نظر آتے ہیں۔ لیکن بات یہ ہے کہ ہم کریں کیا، ہمارے پاس وقت بھی نہیں ہے، ہمارے پاس کام بھی بہت ہے، لیکن کام کو اس کا حق دے کر کریں گے تو زیادہ دیر تک کام کرتے رہیں گے، ورنہ ہمارا کام کوئی دوسرا کر لے گا اور ہم پھر کافی فارغ ہو جائیں گے۔ پھر اسی طرح سے آپ دیکھیے، عواقب کو پڑھتا اور قدموں کو تولتا ہے۔ سوچ کے چلیے، انجام کو دیکھ کر گھر سے نکلیے، سفر سے پہلے دیکھیے کہ پہنچیں گے کدھر، رائے قائم کرنے میں محتاط رہتا ہے تاکہ وہ نادم نہ ہو۔ اگر معاملہ ویسے ہی ہوا جیسے اس نے سوچا تھا تو اللہ کی حمد کرتا ہے اور اپنی رائے کو بہتر سمجھتا ہے، اگر معاملہ دیگر ہوا تو وہ کہتا ہے کہ اللہ نے یہی مقدر کیا تھا، اسی پر راضی رہتا ہے اور ناخوش نہیں ہوتا۔ تو پھر آپ نے، میں نے اپنے لیے کیا کرنا ہے؟ نیت کیجئے کہ احتیاط کروں گی، آج کے بعد اپنی غلطیوں کو کبھی کسی کے سامنے نہیں آنے دینا۔ بولیے انشاءاللہ احتیاط برتنی ہے. پھر آپ دیکھیں کہ بیدار مغز کی خصوصیات دیکھی ہم نے, دہرا لیتے ہیں. بیدار مغز وہ ہوتا ہے جو اللہ پہ توکل کرتا ہے, اپنے معاملات اللہ پہ چھوڑنے کے بعد پوری سمجھداری سے دماغ کو کھول کر پھر کام کرتا ہے. تو ایسا شخص غور و فکر کرنے والا اور عقل مند ہوتا ہے, انجام کو وہ سامنے رکھتا ہے, محتاط رائے قائم کرتا ہے اور اللہ کی حمد و ثنا کرتا ہے اور تقدیر پر راضی رہتا ہے. اسی طرح سلسلہ صحیحہ کی روایت ہے 1734 عبداللہ بن عمر سے کہ ایک شخص نے اللہ کے نبی سے پوچھا کون سا مومن افضل ہے؟ آپ نے جواب دیا جس کا اخلاق سب سے اچھا ہو. اس نے پھر سوال کیا کون سا مومن ذہین اور فہیم ہے, یعنی فہم ہے, انڈرسٹینڈنگ ہے وہ؟ تو آپ نے فرمایا جو موت کو زیادہ یاد کرنے والا اور بہترین انداز میں اس کی تیاری کرنے والا ہو وہی عقل مند ہے. اللہ تعالیٰ ہمیں سمجھدار بنا دے, ذہین اور فتین بنا دے. جتنی عقل استعمال کریں گے اتنی ہی بڑھے گی. نیکسٹ اسٹیپ ہے سمجھنے کی بات. عقل مند ثابت قدم اور اپنی بات پر جمنے والا ہوتا ہے. جب خبریں مختلف ہوں اور مسائل پیچیدہ تو وہ درست بات تک پہنچ جاتا ہے, کیونکہ وہ ظاہری باتوں کو نہیں لیتا نہ جلد بازی میں حکم لگاتا ہے. جو وہ سنتا ہے اس کی تحقیق کرتا ہے, غور کرتا ہے, فکر کرتا ہے, عاقلوں سے مشورے کرتا ہے, کیونکہ پکی اور نپی تلی رائے ات پکی سے بہتر ہوتی ہے. لوگ کہتے ہیں تم درگزر میں غلطی کر جاؤ, اس سے بہتر ہے کہ سزا دینے میں غلطی کرو. یہ نوٹ کیجئے گا, کبھی کبھی ہم بڑی جلدی سے ججمنٹل ہو کر اگلے کو سزا بھی دے دیتے ہیں, بعد میں پتہ چلتا ہے کہ ہماری مس انڈرسٹینڈنگ تھی. مبادہ تم اپنے کیے پر نادم ہو, یعنی اللہ نہیں چاہتے کہ ہم بعد میں شرمندہ ہوں, تو بہتر ہے کہ پہلے ڈبل چیک کیجئے. تو سمجھنے کی بات ایک ہی تھی لیکن بڑی عقل مندی کی بات ہے, اور وہ کیا کہ عقل مندوں والی خوبیاں لائیے اپنے اندر, پہلے پرکھیے پھر کسی کے بارے میں رائے دیجئے. کیا خوبیاں ہیں عقل مندوں میں؟ پہلی بات ہے کہ ایسے لوگ آخرت کو یاد کرتے ہیں, پھر دوسری بات ہے آخرت کی تیاری کرتے ہیں, اللہ کی قضاء و قدر کو مانتے ہیں, بلند مقصد حیات کے لیے جیتے ہیں اور اس کو پانے کی کوشش کرتے ہیں, پھر اسی طرح مادی دنیا کی چکا چوند میں نہیں کھو جاتے اور اللہ تعالیٰ سے مضبوط تعلق قائم کرتے ہیں. دعا کیجیے اللہ ہمیں عقل مند بنا دے. سوال یہ کہ قرآن کی نظر میں عقل مند کون ہے؟ تو سورۃ زمر آیت 9 میں اللہ نے صاف کہہ دیا امن ہوا قانتنا نا اللیل ساجدم و قائمن یخذر الاخرہ, بھلا وہ جو راتوں کے وقت سجدے میں اور قیام کی حالت میں یعنی عبادت میں گزارتا ہو اپنی راتوں کو, آخرت سے ڈرتا ہو اور رب کی رحمت کی امید رکھتا ہو, اور جو اس کے برعکس و برابر ہو سکتے ہیں؟ بتاؤ تو علم والے اور بے علم کیا برابر کے ہیں؟ یقیناً نصیحت وہی حاصل کرتے ہیں جو عقل مند ہوں اپنے رب کی طرف سے. چلیے یہ تو اسلام نے کہا نا, اس کے برعکس آپ دیکھیے کہ عام طور پہ لوگ کچھ الگ معیار بناتے ہیں. بس اگر آپ اسلام کے مطابق عقل مند کے مقابلے پہ بے عقل کو دیکھیں تو عقل مند صرف اللہ سے مدد مانگتا ہے, جبکہ بے عقل اللہ کے سوا سب سے مدد مانگتا ہے. عقل مند کی نظر آخرت پر ہوتی ہے جبکہ دوسرے کی نظر دنیا پر. عقل مند آخرت کے لیے کوشش کرتا ہے جبکہ دوسری طرف دنیاوی خواہشات کے پیچھے بھاگتا ہے. عقل مند شریعت کو مشعل راہ سمجھتا ہے جبکہ بے عقل شخص شریعت کو بوجھ سمجھتا ہے. اور عقل مند ثابت قدمی مضبوط قوت ارادی والا ہوتا ہے جبکہ بے عقل مذبذب اور کمزور قوت ارادی والا ہوتا ہے. عقل مند کے مضبوط اعصاب ہوتے ہیں اور بے عقل کے کمزور اعصاب ہوتے ہیں. عقل مند علم والا ہوتا ہے اور بے عقل بے علم ہوتا ہے. اللہ ہمیں بے عقلی سے بچائے.